नमस्कार, स्वागत छ कोरोना संकट विशेषमा। प्रविधि संयोजनमा मित्र निराजन बगालेसँगै, आवाजबाट म घनश्याम गौतम। कार्यक्रम कोरोना संकट विशेष तपाईँ सामुदायिक रेडियो गलकोटा एफएम 102.4 मेगाहर्जबाट प्रत्येक दिन बेलुका 4 बजे पश्चात 5 बजेसम्म सुन्दै आउनु भएको छ। कार्यक्रम कोरोना संकट विशेष तपाईँ सामुदायिक रेडियो गलकोट एफएम सँगै इन्टरनेट अनलाइनमा www.galkotfm.com र मोबाइल एप गलकोट एफएम, हाम्रो पात्र लगायतका थुप्रै मोबाइल एप मार्फत पनि एकैसाथ सुन्दै आउनु भएको छ। कार्यक्रममा हामीले विशेष गरी लकडाउनको समयलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारले गरिरहेको भूमिका, खेलिरहेको भूमिका र कार्यान्वयनमा आम मानिसहरूले कस्तो खालको प्रतिक्रिया जनाइरहेका छन् र लकडाउनलाई अवसर र चुनौती दुवै हिसाबले हेरिरहँदाखेरि अवसरका रूपमा कालोबजारी गर्नेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ, त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले के गर्दैछ, लकडाउन सँगसँगै आम मानिसको स्वास्थ्य अवस्था, कोरोना भाइरस कोभिड-19 को संक्रमणले नेपाल सँगसँगै पश्चिम बागलुङका क्षेत्रहरूमा आम मानिस त्रसित बनिरहँदाखेरि स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा कस्तो खालको सेवा सुविधाहरू प्रदान गरिएको छ, चिकित्सकहरूको सहज उपलब्धता र स्वास्थ्य कर्मीहरूले सहजै रूपमा सेवा प्रवाह गरिरहेका छन् या छैनन्, त्यस सँगसँगै जोडिएर हामीले आम मानिसलाई सामान्य बिरामी हुँदा समेत अस्पतालले कसरी सेवा प्रवाह गरेको छ, त्यसतर्फ आम मानिसको ध्यान केन्द्रित हुँदै गर्दा स्थानीय सरकारले अनुगमन र नियमन कसरी गरिरहेका छन्, यो विषयमा हामी बढी केन्द्रित भएका छौँ। आउनुहोस्, आजको विषयवस्तुको बारेमा यहाँहरू बिचमा छलफल गर्नेछौँ। आज हामीले विशेष गरी आम मानिसको ध्यान सामान्यतया कालोबजारी भइरहेको र राहत वितरण भइरहेको यो दुवै पक्षसँग जोडिएको छ। गलकुट नगरपालिकाले एकद्वार प्रणालीको लागि अभ्यास पनि गरेको छ। आम मानिसलाई नगरपालिकाको गलकुट कल्याणकारी कोषमा रकम जम्मा गर्न गरी आह्वान नै गरेर नगरपालिकाले एकद्वार प्रणाली अन्तर्गत राहत वितरण गर्ने पनि तयारी गरिरहेको छ। राहत वितरणका लागि खाद्यान्न सामग्रीको मापदण्ड समेत निर्देशिका नै बनाएर नगरपालिका अगाडि बढेको छ। त्यसो त ताराखोला गाउँपालिकाले पनि एकद्वार प्रणालीलाई आत्मसात गरेको छ। एकद्वार प्रणाली सँगसँगै व्यवस्थित राहत खाद्यान्न सामग्री वितरणलाई अझ बढी प्रभावकारी बनाउन गाउँपालिकाले पनि विशेष जोड दिएको छ। यो बिचमा राहत जसले जहाँ जसरी बाँड्न पनि पाइन्छ भन्ने प्रश्न आजको कार्यक्रमको प्रमुख प्रश्न बनेको छ। पछिल्लो समय गलकुट नगर क्षेत्र सँगसँगै ताराखोला गाउँपालिका क्षेत्र लगायत देशभर जसले जहाँ जसरी चाह्यो त्यसरी नै राहत बाँडिरहेको छ। राहत बाँड्ने पद्धति प्रक्रिया के हो त, राहत कस्तोलाई दिन सकिन्छ भनेर सरकारले निकालेको मापदण्ड, त्यो एउटा वितरणका हिसाबले ती राहत प्रदान गर्ने संस्थाहरूलाई जानकारी छ त, यो निकै चुनौतीको विषय बन्न सक्छ। यसरी राहत वितरण गरिरहेको जानकारी खुलियाम रूपमा बाहिर सार्वजनिक भइरहँदाखेरि सामाजिक सञ्जालमा विभिन्न राहत वितरण गरेका तस्विरहरू सार्वजनिक भइरहँदा स्थानीय सरकार भने मौन बसेका छन्। राहत त हो नि, पाइ नै हाले, हामीले दिनु परेन भन्ने सोच्नु भएको छ भने यसतर्फ पनि तपाईँको ध्यान केन्द्रित हुनु आवश्यक छ, किनकि स्थानीय सरकारले आम मानिसलाई भोको रहनबाट कम्तीमा पनि भोको नहुन् भन्ने हिसाबले राहत वितरण गर्ने हो। ज्याला मजदुरी गर्ने व्यक्तिहरूलाई राहत वितरण गर्ने हो। यद्यपि घरमा पैसा राखेर राहतका लागि हात थाप्नेहरूका लागि राहत दिइरहनु पर्छ भन्ने छैन। अझै चोकमा भिड लगाएर आपसमा राहतका नाममा पनि विभिन्न रूपमा आफ्नो या अरूको अथवा आफ्नो नजिकको टाढाको भन्ने यी खालका गतिविधि देखाएर चोकमा बसेर बाँडेको राहत त्यो सामाजिक सञ्जालले समेत पचाउला त, तपाईँ हामी एकपटक सम्झ्यौँ, ज जसले राहत बाँड्नु भएको छ, ज जसको घरमा खाना खानेकुरा थिएन उहाँहरूले पाउनुभयो, त्यसप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। ज जसले राहत वितरण गर्नुभएको छ त्यसलाई प्रभावकारी बनाउन पनि म आग्रह गर्दछु। र गलकुट नगरपालिकाले गरिरहेका एकद्वार प्रणालीबाट राहत वितरण गरिरहँदा पनि कस्ता व्यक्तिले राहत पाए, राहत पाउने व्यक्तिले पाए या नपाउने व्यक्तिले पनि राहत पाए भन्ने जिज्ञासा यहाँहरूले विभिन्न माध्यमबाट हामी बिचमा पुर्याइसक्नु भएको छ। त्यसबारे यहाँहरूको ध्यान केन्द्रित भएको हामीले जानकारी पाए पश्चात स्थानीय सरकारसँग राहत वितरण गरिसके पश्चात वितरण भएको राहत प्रभावकारी र पारदर्शी रह्यो या रहेन, त्यसतर्फ कसले पाए भन्ने यथेष्ट जानकारी सहित सूचना उपलब्ध गराइदिनका लागि तथ्याङ्क र नामावली उपलब्ध गराइनका लागि पनि हामीले गलकुट नगरपालिकासँग आह्वान पनि गरेका छौँ र केही दिनमा हामीले राहत पाउने व्यक्तिहरूको नामावली स्पष्ट रूपमा सञ्चार माध्यमबाट तपाईँ समक्ष पुर्याउने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। त्यस सँगसँगै कालोबजारीको कुरा हामीले हिजो मात्रै उठाएका थियौँ। हामीले कार्यक्रम सुरुवात गर्दा 140 रुपियाँमा बिक्री भएको रिचार्ज कार्ड कार्यक्रम सकिएपछि 100 रुपियाँमै बिक्री भएका कतिपय पसलहरूमा हामीले प्रत्यक्ष अनुगमन पनि गऱ्यौँ। 100 रुपियाँमा पाए पश्चात यसलाई हामीलाई मात्र होइन आम मानिसलाई पनि 100 रुपियाँमा बेच्ने वातावरण निर्माण गर्नुहोस् भनेका छौँ। सकिन्छ सहयोग गरौँ, सकिँदैन अरूलाई मर्का पार्ने काम नगरौँ। कालोबजारी गरेर यसलाई अवसरको रूपमा नाफा कमाउने माध्यम नबनाऊ, यो पनि आग्रह गरेका छौँ। र आज मात्र हामीले प्राप्त गरेको जानकारी अनुसार गलगुडको हटिया बजारमै 130 रुपियाँमा रिचार्जको कारोबार भएको खबर पाएका छौँ। त्यस पश्चात हामीले हटिया बजारका ती महँगो मूल्यमा रिचार्ज बिक्री गर्ने पसलहरूसम्म पनि हाम्रो ध्यान केन्द्रित पुगेको छ, त्यसबारे पनि थप कुराकानी गर्नेछौँ। स्थानीय सरकारले अनुगमन नाममा मात्रै गर्छ, कानुन गर्न सक्दैन अथवा कागजमा मात्रै अनुगमन गराएको देखाइन्छ, यो बारेमा हाम्रो आजको ध्यान केन्द्रित भएको छ। र ताराखोला गाउँपालिकाले पछिल्लो समय स्थानीय स्तरमा उत्पादित सामग्रीहरूलाई राहतका प्याकेज बनाएर हस्तान्तरण गरेको छ, त्यसप्रति आम मानिसहरूको ध्यान केन्द्रित हुनु र आम मानिसलाई अझ बढी सचेत बनाउन गाउँपालिकाको ध्यान सफल भएको पनि हामीले महसुस गरेका छौँ। त्यस विषयमा स्थानीयले खुसी व्यक्त गरेका छन्। कोरोना भाइरस कोभिड-19 संक्रमण विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूलाई बढी आक्रमण गर्ने, संक्रमण देखियो भने पनि ज्यानै जान सक्ने खालको दुर्घटना अथवा भनौँ त्यो खालको लक्षणले ज्यान लैजान सक्ने खालको देखिएको छ। यद्यपि रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुराहरू खान डक्टरले तथा चिकित्सकहरूले सुझाव दिइरहेका छन्। त्यो सुझावलाई हामीले कतिको मनन गरेका छौँ, मनन गर्दै आगामी दिनमा थप त्यसलाई अझ बढी आत्मसात गर्नु जरुरी छ। यसतर्फ स्थानीय सरकारहरूको ध्यान केन्द्रित हुनुपर्छ। बजारमा पाइएका सामग्रीहरू खाद्यान्न पाइँदै पाइएन त बजारबाट लिनु आवश्यक छ, होइन भने स्थानीय स्तरमा उत्पादित जुन खालका कृषि उपजहरू छन् त्यो उपज नै राहतको रूपमा वितरण गर्न सक्यो भने त्यसले रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने भएको हुनाले पनि त्यस्ता सामग्रीलाई अझ बढी राहतका सामग्री, राहतका प्याकेज बनाउन स्थानीय सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ। यी विषयमा आज हामीले छलफल गर्नेछौँ र मूलत तपाईँले पनि कोरोना भाइरस कोभिड-19 संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि तपाईँले कस्तो खालको अभ्यास गरिरहनु भएको छ, तपाईँको पनि आवाज लिनेछौँ आजको व्यवसायमा। यी जानकारीसँगै आउनुहोस् कार्यक्रमको सुरुवातमा यो साङ्गीतिक आवाज राख्छौँ। यो साङ्गीतिक आवाज सँगसँगै विशेष गरी स्थानीय सरकारले गरिरहेका पहलका बारेमा हामी कुराकानी गर्नेछौँ।
फटे टालोले टालौला टोपी नभए झुलपी पालौला टोपी नभए झुलपी पालौला धनको चुली मकैको सुली लैदो माया नबोली नबोली धनको चुली मकैको सुली लैदो माया नबोली नबोली धनको चुली मकैको सुली लैदो माया नबोली नबोली लैदो माया नबोली कैको सुली लैदो माया नबोली नबोली सानको तुली म फेकु सुली भाइको माया नबोली नबोली सानको तुली म फेकु सुली भाइको माया नबोली नबोली
तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। आजका विषयवस्तुप्रति हामी अझ बढी संवेदनशील र विशेष गरी तपाईँका ध्यान केन्द्रित भएका विषयवस्तुलाई हामीले रेडियो मार्फत कार्यक्रमबाट ती विषयवस्तुलाई स्थान दिने जमर्को गरेका छौँ। आज हामीले विशेष गरी अनुगमनको पक्ष किन फितलो बनिरहेको छ, स्थानीय सरकारले बोलीमा मात्रै अनुगमन गर्छ अथवा व्यवहारमा पनि अनुगमन गर्छ भन्ने विषयलाई बढी प्राथमिकताका साथ छलफल गर्नेछौँ। त्यसभन्दा अगाडि ताराखोला गाउँपालिका र मङ्गला गाउँपालिका म्याग्दी र बागलुङ बीचको समन्वय सहकार्यका हिसाबले पनि स्थानीय सरकारले विशेष लकडाउनलाई प्रभावकारी बनाउने तयारी गरिरहेको छ। लकडाउन कतिको प्रभावकारी बनिरहेको छ ताराखोला गाउँपालिका क्षेत्रमा र त्यसलाई प्रभावकारी बनाउँदै गर्दाखेरि कस्ता खालका गतिविधि भइरहेका छन् भन्ने बारेमा हामीले कुराकानी गर्ने तयारी गरिरहेका छौँ। स्थानीय सरकार अन्तर्गत ताराखोला गाउँपालिकाले राहतका सामग्री अन्तर्गत विशेष गरेर मकै कोदो लगायतका सामग्री वितरण गरेको छ, खाद्यान्न वितरण गरेको छ। त्यो वितरणमुखी भयो अथवा प्रभावकारी बनिरहेको छ, त्यसबारेमा पनि तपाईँ हामी बिचमा जानकारी हुन जरुरत छ। त्यसतर्फ पनि हाम्रो ध्यान केन्द्रित भएको छ। राहत पाउने मान्छेले पाए अथवा राहत नपाउने व्यक्तिले राहत पाएका छन् भन्ने बारेमा पनि तपाईँ हाम्रो ध्यान केन्द्रित हुँदै गर्दाखेरि त्यसलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले के गरिरहेका छन् त्यसतर्फ पनि तपाईँको ध्यान केन्द्रित गर्दै कुराकानी गर्ने तयारी गरिरहेका छौँ। हामी सामुदायिक रेडियो गलगुडा एफएम 102.4 मेगाहर्ज मार्फत कार्यक्रम कोरोना सङ्कट विशेषमा छौँ। कोरोना भाइरस कोभिड-19 को बढ्दो सङ्क्रमण न्यूनीकरणको लागि सरकारले लकडाउन गरेको अवस्था छ, देश लकडाउन भइरहेको छ। लकडाउनको अवधिमा पनि पासका वाहनामा विभिन्न सवारी साधनहरू पनि सडकमा कुदेका देखिन्छन्। यद्यपि नेपाल प्रहरीले तिनलाई नियन्त्रण गर्ने र लकडाउन अवज्ञा गर्ने व्यक्तिहरूलाई कारवाहीको हिसाबले सचेतनाको हिसाबले पनि उनीहरूलाई नियन्त्रणमा लिने क्रम चलिरहेको छ। गलकुटमा पनि त्यो खालको अभियान सञ्चालन भइरहेको हामीले देखिरहेका छौँ र गलकुटमा भइरहेको लकडाउनलाई थप अवज्ञा गर्ने व्यक्तिहरूले पनि रेडियो गलकुट सुन्दै हुनुहुन्छ भने कृपया त्यो लकडाउनमा तपाईँलाई घरभित्र बस्नुहोस् भनेको प्रहरी सचेत हुनु होइन, तपाईँको सुरक्षाको लागि भन्दै गर्दा यति बेला हामीसँग ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश गर्ती हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। प्रकाशजी, तपाईँलाई कार्यक्रम कोरोना सङ्कट विशेषमा हार्दिक स्वागत छ।
धन्यवाद।
विशेष गरेर ताराखोला गाउँपालिकाले म्याग्दीको सिमानासँग भएका जुन खालको व्यक्तिहरू पैदल मार्गबाट ताराखोला गाउँपालिका भित्रिने क्रम बढ्यो भन्ने हिसाबले छलफल चलिसकेपछि हिजो एउटा बैठक नै बसेको भन्ने जानकारी आएको थियो, त्यसतर्फ तपाईँहरूले छलफलमा के निर्णय गर्नुभएको छ?
अब एउटा वर्षको सिफारिस दिन र अर्को वडाका चाहिँ नागरिकहरू चाहिँ हिँडुल गर्न नपाइने, यति चाहिँ जुन आफन्त नाममा मान्छेहरूको चाहिँ ओडदोर भइसकेको छ, त्यो ओडदोर अतिरिक्त गर्नलाई आवश्यक चाहिँ जरिमाना पनि गर्ने भन्ने कुरो।
सामान्यतया लकडाउन भनेको आम मानिसलाई मानिसहरूकै स्वास्थ्यको स्थितिलाई मजबुत बनाउनका लागि सुरक्षित राख्नका लागि लकडाउन गरिएको, यो अवस्थामा पनि कारवाही गर्छौँ तपाईँलाई जरिवाना तिराउँछौँ भन्ने भन्नुपर्ने स्थिति सिर्जना भयो, यो त निकै दुःखदायी होइन?
हो, अब मान्छेहरूमा अब यो परिस्थिति अर्को कुरा चाहिँ अब पानी पानी सुरक्षा गर्नको लागि अब धेरै चाहिँ अब मेहनत गर्नुपर्ने अब अवस्था नै आएको छ। अब
नेपालमा
त्यो खालको चाहिँ सङ्क्रमण गऱ्यो भने इलेक्सन हाल्यो भने अब यसले चाहिँ उत्पन्न गर्ने परिस्थिति एकदम चाहिँ जटिल हुन्छ जस्तो मलाई लाग्छ।
विशेष गरेर स्थानीय सरकारको रूपमा ताराखोला गाउँपालिकाले स्थानीय उत्पादनकै रूपमा रहेको मकै त्यसपछि कोदो लगायतका सामग्रीहरू खरिद गरेर खाद्यान्न वितरण गरेको, राहतका लागि श्रमिक मजदुरहरूको लागि खाद्यान्न वितरण गर्यो भन्ने जानकारी पनि आएको थियो, विभिन्न समाचार पनि हामीले देखिसकेका छौँ। यद्यपि अहिले ताराखोला गाउँपालिका क्षेत्रका कतिवटा वडामा कसरी राहत वितरण गरिएको छ? हामी टेलिफोन सम्पर्कमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घरतीसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ। यद्यपि टेलिफोनमा केही समस्या सिर्जना भएको छ, टेलिफोनको केही आवाज हामीले प्रश्नसँग सुन्न नसकिसकेपछि पुनः प्रयास गर्ने तयारी पनि गरिरहेका छौँ, टेलिफोन सम्पर्क स्थापित गर्ने तयारी गरिरहेका छौँ। ताराखोला गाउँपालिकाले मकै र कोदो लगायतका सामग्री खाद्यान्नको रूपमा प्रदान गरेको भन्ने जानकारी पनि हामीले पाएका छौँ र कुन कुन वार्डमा कसरी हस्तान्तरण गरिएको छ यसबारेमा गाउँपालिका अध्यक्ष प्रकाश घरतीसँग कुराकानी गर्ने तयारी गरिरहेका छौँ र यति बेला पुनः हामीसँग टेलिफोन सम्पर्कमा हुनुहुन्छ। घरतीजी त्यहाँ अहिले खाद्यान्न सामग्री कसरी व्यवस्थापन गरिएको छ? राहतको कुराकानी गर्दै थियौँ हामी।
अहिले प्रत्येक नै एउटा अब हाम्रा चाहिँ त्यस आर्थिक अवस्था कमजोर भएको विपन्न परिवारहरू कति हुनुहुन्छ भनेर हामीले थ्याङ्कसन गऱ्यौँ वडामा, अनि वडाबाट आएका तथ्याङ्कहरूलाई हामीले अब कति के कति भनेर हाम्रो यो विपद व्यवस्थापन समितिमा चाहिँ हामीले छलफल गऱ्यौँ र उहाँहरू वडामा 151 घर परिवार सङ्ख्यामा चाहिँ हाम्रा चाहिँ राहत वितरण गर्ने हाम्रा चाहिँ पीडितहरू चाहिँ देखिनु हो र हामीले चाहिँ ती 151 करिब पनि चाहिँ यो लकडाउनको अवस्थासम्म चाहिँ पुग्ने गरिकन हामीले चाहिँ खाद्यान्न सामग्रीहरू चाहिँ वितरण हामी गरिसकेका छौँ।
जस्तो त्यहाँ स्थानीय उत्पादनको रूपमा रहेको मकै र कोदो हस्तान्तरण गरिएको छ भन्ने पनि जानकारी आएको थियो, यद्यपि त्यो सङ्ख्यात्मक हिसाबले कति थियो अथवा कति सामग्री उनीहरूलाई प्रदान गरिएको प्रति परिवारको रूपमा?
हामी अब सबैजनाभन्दा अब तल परिवारलाई 10 पाठी मकैमा कोदोको हिसाबले हामीले वितरण गरेका छौँ। 10 जना के अरे 4 जनाभन्दा माथिका परिवारहरू हुनुहुन्छ भने हामीले पाठी आधारले प्रति परिवारलाई गरेका छौँ। 51
यति बेला हामीसँग अलिकति टेलिफोनको आवाज केही प्रष्ट हुन सकिरहेको छैन। यद्यपि यो अवस्थामा ताराखोला गाउँपालिका क्षेत्रमा पनि विभिन्न संस्थाहरूले राहत वितरण गरिरहेका छन्। त्यो राहत एकद्वार प्रणालीको कुरा पनि जोडिएको छ। त्यस सँगसँगै जोडिँदै गर्दाखेरि मास्क वितरणका नाममा, राहत वितरणका नाममा विभिन्न सङ्घ संस्थाले सहयोग गरिरहेको भन्ने जानकारी पनि हामी बिचमा आइपुगेको छ। यो राहत जसले जहाँ वितरण गर्दा पनि हुन्छ?
होइन, अब यो राहत एकद्वार प्रणाली अब माथि मन्त्रालयले नै अब एकद्वार प्रणालीबाट गर्ने भनेर चाहिँ निर्देशन पनि चाहिँ जारी गरेको छ। अब त्यही निर्देशनकै आधारमा हामीले स्थानीय तहले चाहिँ हाम्रा चाहिँ राहत वितरणहरूलाई हामीले एकद्वार प्रणालीबाट चाहिँ गरेका छौँ र अन्य सङ्घ संस्था त्यसपछि कुनै पनि अब समूहहरूबाट चाहिँ गर्न चाहनुहुन्छ भने उहाँहरूले चाहिँ गाउँपालिकामा स्थानीय तहमा चाहिँ सम्पर्क गर्नुहुन्छ र उहाँहरूले चाहिँ स्थानीय तहमा हस्तान्तरण गर्नुहुन्छ। स्थानीय तहको मार्फतमा आवश्यकताको आधारमा चाहिँ वितरणको प्रणाली अगाडि बढाउनुपर्छ जस्तो मलाई लाग्छ।
सामान्य हिसाबले पनि अहिले मास्क वितरणका नाममा होस् अथवा अन्य सामग्री वितरणका नाममा विभिन्न सामाजिक सङ्घ संस्थाहरूले घर घरमा केही सामग्रीहरू उपलब्ध गराउने, हस्तान्तरण गर्ने, त्यो हस्तान्तरण गरिरहँदाखेरि हामी आफै सुरक्षित छौँ भन्ने वातावरण हामीले निर्धक्कसँग भन्न नसकिरहेको सन्दर्भमा उहाँहरूले यसरी मास्क लगायतका सामग्री उपलब्ध गराइरहेको अवस्थामा स्थानीय सरकारले तिनलाई अनुगमन रेखदेख गर्नु पर्दैन?
होइन, त्यो स्पष्ट नै अब माथिबाट पनि अब निर्देशन आएको छ। अब हामीले चाहिँ कुनै पनि चाहिँ अब कार्यहरू गर्दाखेरि चाहिँ एकद्वार प्रणालीबाट चाहिँ गर्ने भनेर चाहिँ आएको छ र चाहिँ सम्भवतः हाम्रो गाउँपालिकाभित्र त्यस्तो खालको चाहिँ संस्थाहरूले सामाजिक चाहिँ संस्थाहरूले चाहिँ त्यस्तो राहतको प्याकेज लिएर चाहिँ आउनुभएको होइन र कतिपय चाहिँ सम्पर्कमा आएका चाहिँ संस्थाहरूले चाहिँ गाउँपालिकामा चाहिँ सम्पर्क गर्नुभएको छ र हामीले चाहिँ ती राहतहरूलाई चाहिँ लिएको चाहिँ जुन राहत छन् गाउँपालिका अथवा स्थानीय सरकारको मार्फतमा चाहिँ कतै पनि चाहिँ नहुने तरिकाले चाहिँ जुन संस्थाहरूले सामाजिक सङ्घ संस्थाहरूले चाहिँ एउटा चाहिँ पवित्र भावनाबाट चाहिँ उहाँहरूले चाहिँ अहिले विपदको बेलामा चाहिँ सहयोग गर्न चाहिँ चाहनुभएको छ र उहाँहरूले चाहेको उद्देश्य अनुरूप नै उहाँहरूले चाहिँ गरेको चाहिँ जुन इच्छा हो त्यो इच्छा अनुसार नै चाहिँ हामीले चाहिँ ती बस्तीहरूमा पुर्याउनको लागि चाहिँ हामीले चाहिँ त्यो खालको चाहिँ एउटा चाहिँ वातावरण सिर्जना गर्नेछौँ र त्यो खालको चाहिँ वातावरण बनाउनुपर्छ भन्ने चाहिँ हामीले लागिराखेको छ।
यो सन्दर्भमा कोरोना भाइरस विश्वव्यापी एउटा महामारीको रूपमा फैलिरहेको सन्दर्भमा आम स्थानीयवासी जो घरमै बस्नुहोस् भनिरहेका छौँ, होम क्वारेन्टाइनको कुरा पनि गरिरहेका छौँ, लकडाउनलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार आफै पनि खटिरहेको छ, विभिन्न पालिका बीच सहकार्य समन्वयका कुराहरू पनि छलफल चलिरहेको सन्दर्भमा सामान्यतया आपूर्तिको सहज गराउन र यो सम्भावित कालोबजारी नियन्त्रणका लागि गाउँपालिकाले के गरिरहेको छ?
अब त्यसको अनुगमन गर्ने कुराहरू अब हामीले चाहिँ गरिराखेका छौँ। सम्भवतः चाहिँ अहिले पनि कतिपय सन्दर्भमा चाहिँ मान्छेहरू वा यो वा त्योबाट चाहिँ कुनै न कुनै रूपबाट चाहिँ अब एउटा चाहिँ कालोबजारी हुन सक्ने एकदम चाहिँ प्रबल सम्भावनाहरू चाहिँ बढिराखेको छ र त्यो नहोस् भन्नको लागि हामीले चाहिँ प्रत्येक चाहिँ पसलहरूमा चाहिँ गएर चाहिँ हामीले त्यसको चाहिँ अनुगमन गर्ने उहाँहरूको चाहिँ अब मागको एउटा चाहिँ आधारहरू चाहिँ खोज्ने र त्यही मागको आधारमा चाहिँ हामीले चाहिँ उताबाट चाहिँ सामान ल्याउनको लागि खाद्य वस्तुहरू अत्यावश्यक खाद्य वस्तुहरू चाहिँ ल्याउनको लागि चाहिँ अब प्रत्येक चाहिँ वडाबाट चाहिँ सिफारिस दिने कुराहरू भइराखेको छ र हामीले चाहिँ ती उहाँहरू लिएका चाहिँ खाद्य अत्यावश्यक चाहिँ वस्तुहरू पनि चाहिँ कसैले चाहिँ अब धेरै एकचोटि पैसा हुनेले चाहिँ अब धेरै लैजाने पैसा नहुनेले चाहिँ अब कति पनि पाउने अवस्थालाई चाहिँ एउटा चाहिँ नहोस् भन्नको लागि आवश्यकताको आधारमा चाहिँ सामानहरू पनि चाहिँ वितरण गर्नुपर्छ भनेर हामीले निर्देशनहरू चाहिँ दिएका छौँ।
यो अवस्थामा पनि सामान्य खाद्यान्न सँगसँगै रिचार्जमा समेत यति बेला मूल्य वृद्धि भएको भनेर जानकारी आएको थियो। हामीले केही समय अगाडि ताराखोला गाउँपालिका क्षेत्रको मुख्य बजारको रूपमा रहेको घुसमेलीमा रिचार्जको मूल्य वृद्धि भएको पनि हामीले जानकारी पाएका छौँ, खबर पाएका छौँ। यदि तपाईँलाई त्यसबारे जानकारी छ भने पनि आम मानिसको बुझाइ, आम मानिसले व्यवहारमा कस्तो खालको भूमिका पाइरहेका छन् यो बेलामा, यो महामारीको सङ्कटको बेलामा पनि कालोबजारी हुँदा बढी शुल्क तिर्ने, बढी शुल्कमा रिचार्ज समेत बढी शुल्कमा लिनुपर्ने यस्तो खालको अवस्था सिर्जना भएको छ, यसबारेमा हामी बढी केन्द्रित भएर छलफल गर्ने तयारी गरिरहेका हौँ। यद्यपि बिचमै टेलिफोन लाइन कटेको छ, हामी पुनः यस विषयमा बढी चासोका साथ ताराखोला गाउँपालिकाको कुन कुन क्षेत्रमा कति मूल्यमा सामान्यतया सामान्य विषयवस्तुको पनि सामान्य खाद्यान्न सामग्री रिचार्जको पनि कति मूल्यमा बिक्री भइरहेको छ भन्ने बारेमा हाम्रो ध्यान केन्द्रित भएको छ। हाम्रा सञ्चारकर्मी साथीहरूलाई पनि हामी त्यसतर्फ ध्यान केन्द्रित गरिरहेका छौँ र त्यहाँको वास्तविक तथ्याङ्कको बारेमा पनि यहाँहरू बिचमा जानकारी लिनेछौँ। हामी टेलिफोन सम्पर्क स्थापित गर्ने तयारी गरिरहेका छौँ। त्यसभन्दा अगाडि यो एउटा कोरोना भाइरस COVID-19 सम्बन्धित रहेको जनचेतनामूलक रेडियो सामग्री तपाईँका लागि राख्न चाहन्छौँ। तपाईँ भने सामुदायिक रेडियो गलकोट एफएम 102.4 मेगाहर्ज सुन्दै गर्नुहोस्, हामी भने आइ नै हाल्छौँ।
गलकोट नगरपालिकाको सूचना। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस COVID-19 बढ्दो सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधि गलकुटमा थप प्रभावकारी र कडाईका साथ कार्यान्वयन गर्नका लागि गलकुट नगरपालिकाले विशेष सतर्कता अपनाउने निर्णय गरेको हुँदा गलकुट नगरपालिकाका सुरक्षा सतर्कता सम्बन्धी सम्पूर्ण निर्णयहरू पालना गर्नुहुन आम नगरवासीमा हार्दिक अनुरोध गरिन्छ।
गलकोट नगरपालिका प्रवेशका सिमानाहरूमा प्रवेश रोक लगाइएको छ, साथै अनुगमनका लागि जनप्रतिनिधि, सुरक्षाकर्मी र स्वास्थ्य कर्मीको परिचालन गरिएको छ एवं गलकोटमा प्रवेश गर्ने व्यक्ति अनिवार्य 15 दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ।
नेपाल सरकारद्वारा तोकिएका सवारी साधन बाहेक अन्य सवारी साधनहरू, निजी तथा सार्वजनिक सवारी साधनहरू गलकोट नगर क्षेत्रभित्र सञ्चालनमा रोक लगाइएको छ, अन्यथा सञ्चालन भएको पाइएमा कानुन बमोजिम कारवाही गर्नेछ।
यदि तपाईँ अथवा घर परिवारका कोही सदस्य बिरामी परेर रिफर गर्नु परेमा आफ्नो वार्डको वार्डाध्यक्ष र डाक्टरको सिफारिसमा बिरामी सहित एकजना कुरुवा मात्र एम्बुलेन्स मार्फत रिफर हुने व्यवस्था गरिएको छ।
गलकुट नगर क्षेत्रभित्र कुनै पनि स्थानमा समूहमा भेला हुने, जमा हुने जस्ता क्रियाकलाप गर्न रोक लगाइएको छ, अन्यथा कारवाही गरिनेछ।
औषधि र खाद्यान्नको आपूर्तिको लागि गलकोट नगरपालिकाले गलकोट उद्योग वाणिज्य सँगसँगको समन्वयमा 5 मात्र सवारी साधन परिचालन गरेको हुँदा आवश्यक परेको खण्डमा नगरपालिकामा सम्पर्क गर्नुपर्नेछ।
नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, तसर्थ सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरौँ, सचेत बनौँ, सावधानी अपनाऊ। गलकुट नगरपालिका, नगर कार्यपालिकाको कार्ली गलकुट बागलुङ।
सासै फेर्न गाह्रो भए, ज्वरो पनि आए, लगातार खोकी लागेमा गाह्रो हुँदै गए। यस्तो लक्षण देखे तोकिएको स्वास्थ्य संस्था गई, कोरोना भाइरसबाट बचौँ ढुक्क भई। भिड भाडमा जानु हुन्न, जानै परे पनि सत सतर्क हुनु पर्छ। नियमित साबुन पानीले कम्तीमा बिसेके हात धुनु पर्छ।
जनहितका लागि सामुदायिक रेडियो गलकुटा एफएम 102.4 मेगाहर्ज।
गलकोट नगरपालिकाको नगरवासीहरूमा अत्यन्त जरुरी सूचना। चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस COVID-19 को संक्रमण विश्वव्यापी रूपमा फैलिरहेको र नेपालमा पनि यसको प्रभाव देखिसकेकोले नेपाल सरकारको निर्णय अनुसार मुलुक लकडाउनको अवस्थामा रहेको छ। राष्ट्रिय विपदको
हामी कोरोना संकट विशेषमा छौँ र यहाँहरू बीचमा हामीले कार्यक्रमको बीचमा विशेष गरी जनचेतनामूलक सामग्री सँगसँगै कार्यक्रमको विषयवस्तुतर्फ पनि केन्द्रित भएका छौँ। यति बेला हामीसँग प्रकाश घरती पुनः टेलिफोन सम्पर्कमा हुनुहुन्छ। घरती, तपाईँलाई पुनः स्वागत। विशेष गरेर ताराखोला गाउँपालिका क्षेत्रका मुख्य मुख्य बजारहरूमा अहिले रिचार्जको मूल्य अत्याधिक बढेको भन्ने जानकारी हामी बिचमा आइपुगेको छ, त्यसको अनुगमन गर्नु भएको छ?
यो चाहिँ सामान्य अस्तिको चाहिँ बैठकमा चाहिँ छलफल भएको थियो, अनि हामीले चाहिँ अब सम्बन्धित वडाजीहरूलाई वडाजीजीहरूलाई चाहिँ यसको बारेमा चाहिँ तथ्य सत्य चाहिँ बुझ्नु समेत हामीले चाहिँ भनेका छौँ। अब यो रिचार्जको सन्दर्भमा अस्ति चाहिँ बैठकमा चाहिँ कुरा चाहिँ उठेको थियो।
यो ताराखोला गाउँपालिका क्षेत्रभित्र 100 रुपियाँको रिचार्जलाई 120 रुपियाँमा किनबेच भएको भन्ने जानकारी यथेष्ट प्रमाणसहित सामुदायिक रेडियो गलकोटको कार्यालयमा आइपुगेको छ। अब तपाईँले ती बजारमा कालोबजारी गर्ने व्यापारीहरूलाई कानुनी कारवाहीको हिसाबले अब कस्तो खालको कदम अगाडि बढाउनुहुन्छ?
यसको बारेमा हामी अनुसन्धान गर्छौँ। अनुसन्धान गरिसकेपछि अब तथ्य सत्य कुरा के हो भन्ने कुरा चाहिँ हामी चाहिँ बाहिर ल्याउँछौँ। अब बाहिर ल्याइसकेपछि अब के गर्ने भन्ने कुरा चाहिँ अब एउटा अनुगमन समिति चाहिँ उपाध्यक्षज्यूको नेतृत्वमा पनि चाहिँ छ। उहाँहरूले अब कडा रूपमा चाहिँ अब हामीले चाहिँ यसको चाहिँ अब सत्य तथ्य के हो यसको चाहिँ पहिला चाहिँ अब बाहिर ल्याउनको लागि म अनुरोध चाहिँ गर्न चाहन्छु।
हामीले हामीसँग भएका केही तथ्यगत सामग्रीहरू स्पष्ट पार्न स्पष्ट जानकारी सहितका केही पसलहरूमा किनबेच गरेका खरिद गरिएका रिचार्जका सामग्रीहरू र खरिद गर्दाखेरिका अडियो रेकर्डहरू पनि हामी तपाईँहरूलाई उपलब्ध गराउनेछौँ। म यो रेडियो मार्फत पनि जानकारी गराउन चाहन्छु र आम मानिसले यो लकडाउनलाई थप प्रभावकारी बनाउन अब गाउँपालिकाले थप विशेष अभियानहरू कस्तो खालको सञ्चालन गर्छ वैशाख 3 गतेसम्म लकडाउनको अवधि लम्बिएको सन्दर्भमा?
अब अहिले हामीले विशेष गरेर चाहिँ धन्यवाद चाहिँ उनी नागाहरूले हामीले अलिक कडाईपूर्वक चाहिँ अब व्यवस्थापन गर्नको लागि अहिले चाहिँ तरिका एउटा चाहिँ हेल्थ डेस्क चाहिँ राखिएको छ, अनि अहिले रिजल चोकमा पनि नगरपालिकामा आउने र ठुला गाउँपालिकामा आउने चाहिँ केन्द्रलाई चाहिँ केन्द्रित गरेर चाहिँ अर्को हेल्थ डेस्क पनि हामीले चाहिँ निर्माण गरेका छौँ र सम्भवतः चाहिँ अहिले बाहिरबाट आउने अब त्यति धेरै पहिला एउटा चाहिँ सहज रूपमा जसरी चाहिँ मान्छेहरू चाहिँ हिँड्ने गर्थे अहिले कम्तीमा पनि अब सम्बन्धित ओडाहरूमा चाहिँ आफूलाई चाहिँ परेको समस्याको बारेमा र चाहिँ जानपर्ने कामको बारेमा चाहिँ जानकारी गराउने अवस्था चाहिँ आएको छ र हामीले चाहिँ अब थप कडाइ गर्नको लागि अब हामीले चाहिँ अर्को एउटा चाहिँ पक्ष के अतेर नै गर्ने हो बाहिरबाट चाहिँ मान्छेहरू चाहिँ अब चलखेल बढी चाहिँ गर्ने हो है ती त्यस्ता चाहिँ व्यक्तिहरूलाई चाहिँ अब हामीले चाहिँ अब समेटेर हामीले जुन क्वारेन्टाइनमा हामीले चाहिँ जुन बेडहरूको चाहिँ व्यवस्थापन गरेका छौँ बेडहरूमा पनि चाहिँ राख्नको लागि हामीले चाहिँ सम्बन्धित चाहिँ उसमा ठाउँहरूमा चाहिँ निर्देशन पनि चाहिँ दिएका छौँ। सम्भवतः चाहिँ अहिले विशेष गरेर चाहिँ पहिलाको भन्दा अब धेरै चाहिँ मान्छेहरू अलिक चाहिँ सजग भएको चाहिँ महसुस चाहिँ हामीले चाहिँ गरेका छौँ।
विशेष गरेर गाउँपालिकाका स्वास्थ्य संस्थामा सहज रूपमा सेवा प्रदान गर्नका लागि स्वास्थ्य कर्मीहरूको लागि आवश्यक पिपी लगायतका सामग्रीहरू पर्याप्त मात्रामा उपलब्ध भएका छन् अथवा त्यो उपलब्ध हुने क्रममा मात्रै हो? भाइरल ज्वरोको बिरामी उपचार गर्न अथवा चेक गर्नका लागि पनि स्वास्थ्य कर्मी डराउनु पर्ने अवस्था छ अहिलेसम्म?
अहिले चाहिँ अब हाम्रो चाहिँ पिपीहरू सेटहरू चाहिँ आइसकेको छ, आवश्यक चाहिँ औषधि उपकरणहरू चाहिँ हामीले चाहिँ आपूर्ति चाहिँ गरिसकेका छौँ र मास्कहरू जुन मेडिकल मास्कहरूको पनि हाम्रो चाहिँ व्यवस्थापन चाहिँ भइसकेको छ। मात्रै चाहिँ हामीसँग अलिकति अहिले यो जग्गा नाप्ने जुन एउटा चाहिँ सेट हो थर्मल गनको मात्रै चाहिँ अब हाम्रो चाहिँ अभाव छ, त्यो कोर्स पनि हाम्रो चाहिँ खोजी नीति चाहिँ गरेका छौँ र चाहिँ सम्भवतः चाहिँ अब 2-3 दिनभित्रमा चाहिँ अब त्यो पनि व्यवस्था गरेर चाहिँ अब हामीले चाहिँ हाम्रो चाहिँ जुन तयारी हो त्यसलाई चाहिँ व्यवस्थित गर्ने चाहिँ हामीले चाहिँ सोच बनाएका छौँ र हाम्रो प्रत्येक चाहिँ अब दिनमा चाहिँ अब के कस्तो अवस्थामा छ भनेर चाहिँ हामीले चाहिँ छलफल चाहिँ चलिराखेको छ।
हुन्छ, हामी कुराकानीको अन्त्यमा छौँ। अन्त्यमा रेडियो सुन्ने श्रोतालाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
अब अहिले जुन यो लकडाउनको स्थिति छ, सबै मान्छेहरू अझै पनि चाहिँ अब सरकारहरूले चाहिँ जुन खालको चाहिँ निर्देशन कार्ययोजना बनाएको छ त्यो कार्ययोजनालाई हामीले अनुशासित तरिकाले चाहिँ पालना गरौँ। अनि अहिले चाहिँ कोरोना भाइरस नेपाल भित्र नदेखि एउटा चाहिँ प्रकोपको रूपमा महामारीको रूपमा चाहिँ न आए तापनि यसले चाहिँ अब फेरि पनि चाहिँ अब हामी हेल्थ चेकराई गऱ्यौँ भने त्यसले चाहिँ एउटा चाहिँ प्रकोप चाहिँ लिन सक्छ। त्यसले गर्दाखेरि चाहिँ अब हामी रोग लाग्नभन्दा पनि अब रोग लाग्नै नदिनको लागि चाहिँ अब विशेष एउटा चाहिँ आम जनसमुदायमा म अपिल के गर्न चाहन्छु भने अहिले चाहिँ दुःख पीडा भएका छन्, अप्ठ्यारो भएका छन्, विभिन्न प्रकारका चाहिँ समस्याहरू छन्, ती समस्याहरूलाई चाहिँ अब हामीले चाहिँ बावजुद पनि अब अहिले जुन सरकारले चाहिँ दिएको एउटा चाहिँ लकडाउनको स्थिति छ, पुनः चाहिँ अनुशासनको पालना गर्ने भन्ने जुन खालको निर्देशन छ त्यसलाई हामी सबैले चाहिँ कडाइका साथ चाहिँ पालना गरौँ र आत्मविश्वास आत्मबल चाहिँ बढाउँ र नेपालमा अथवा हाम्रो चाहिँ यो क्षेत्रमा चाहिँ त्यस्ता खालका चाहिँ एउटा चाहिँ सङ्घर्षको प्रकोपहरू नभित्रियोस् भन्ने एउटा चाहिँ कामना गरौँ, यही भन्न चाहिँ म आम जनसमुदायलाई चाहिँ भन्न चाहन्छु।
हुन्छ, समय र संवादका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
हवस्, धन्यवाद हजुरलाई पनि।
विशेष गरेर हामीले कोरोना सङ्कट विशेषमा ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश गर्दीसँग गाउँपालिकाको योजनाको बारेमा कुराकानी गरेका थियौँ। यस पश्चात हामी तपाईँको आवाजलाई पनि हामीले बिचबिचमा राख्ने जानकारी गरिरहेका छौँ। त्यसर्थ तपाईँले आफ्नो ठाउँमा भइरहेका कालोबजारी अथवा त्यस्तो खालको गतिविधि भइरहेका छन् अथवा तपाईँ यो कोरोना भाइरस कोभिड-19 सङ्क्रमणबाट बच्नको लागि कस्तो खालको तयारी गरिरहनु भएको छ, कस्तो खालको योजना अनुरूप आफू आफ्नो दैनिक दिनचर्या सञ्चालन गरिरहनु भएको छछ त्यसबारे जानकारी दिन पनि तपाईँ 0684120043 टेलिफोन गरी सिधै आफ्नो अनुभव राख्न सक्नुहुनेछ। हामीले कार्यक्रम शुभारम्भ गर्नुभन्दा अगाडि केही स्थानमा रिचार्जको सर्टेज र रिचार्जको मूल्य वृद्धि भएको भन्ने जानकारी पाएपछि केही स्थानमा पुगेर ती पसलहरूमा हामीले रिचार्ज खरिद गरेका छौँ। रिचार्ज खरिद गर्ने क्रममा गलकुट नगरपालिका वडा नम्बर 1 दुदिलाभाटी निवासी स्थानीय एकजना व्यक्तिलाई 2 रिचार्ज किन्नका लागि पसलमा पठाउँदा 230 रुपियाँ लिनुभएको छ, अर्थात् एउटा रिचार्जको 115 रुपियाँमा बिक्री भएको पनि हामीले पाएका छौँ। त्यसै गरी ती पसललाई कारवाहीको हिसाबले स्थानीय सरकारले के गर्छ भन्ने जिज्ञासालाई हामीले गलकुट नगरपालिकाका प्रशासकीय अधिकृतसँग पनि राख्ने तयारी गरिरहेका छौँ। प्रशासनले सञ्चालन गरिरहँदाखेरि गलकुट नगरपालिकाका उपप्रमुख रेणुका काउचाले हिजो पनि भन्नुभएको छ, हामीले अनुगमन गर्छौँ, अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउँछौँ। अब कहिले कारवाही हुन्छ त यो विषयमा हाम्रो ध्यान केन्द्रित बनेको छ र तपाईँको ठाउँमा पनि यस्ता खालका कालोबजारी भएका छन् या छैनन्, अझ बढी हामी कार्यक्रमको बसाइबाट पछिल्लो समय इन्टरनेट र प्रविधिलाई आत्मसात गर्दै रिचार्ज जस्तो विषयवस्तु तपाईँ आफै पनि गर्न सक्नुहुन्छ। मोबाइल ब्याङ्किङ लगायतका ई सेवा, आइएमइपे लगायतका थुप्रै थुप्रै अनलाइन सिस्टम छन्, मोबाइल ब्याङ्किङहरू छन्, त्यो सिस्टमबाट तपाईँले सहजै रिचार्ज गर्न सक्नुहुन्छ। कसैको कालोबजारीमा परिरहनु आवश्यकता छैन। तसर्थ यो सन्दर्भमा आम रेडियो सुन्ने श्रोता सचेत बन्नका लागि पनि म आग्रह गर्दछु र जसले व्यापार गरिरहनु भएको छ ठिकै छ, व्यापार गर्नुपर्छ, यो अवस्थामा अरूलाई कालोबजारीको दायरामा लिएर जुन खालको मूल्य हो मूल्यभन्दा दोब्बर र तेब्बर लिएर होइन, सकिन्छ सहयोग गरेर व्यापार गरौँ, यो पनि म आग्रह गर्न चाहन्छु कार्यक्रमको यो बसाइबाट। यसबिचमा हामी पुनः कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। गलकुट नगरपालिकामा पनि हामीले टेलिफोन सम्पर्क स्थापित गर्ने तयारी गरिरहेका छौँ। विशेष गरी गलकुट नगरपालिकाले गलकुट नगरपालिकाका सबै 11 वडामा वडा लकडाउन जस्तै बनाउन तयारी गरिरहेको छ। एक वार्डबाट अर्को वार्डमा नजान समेत आग्रह गरिरहेको सन्दर्भ छ। त्यस सँगसँगै गलकुट नगरपालिकाको कल्याणकारी कोषमा अहिलेसम्म कति रकम जम्मा भएको छ त यो विषयमा हामी कुराकानी गर्ने तयारी गरिरहेका छौँ। तपाईँ सामुदायिक रेडियो गलकुट एफएम 102.4 MHz सुन्दै हुनुहुन्छ। कार्यक्रम कोरोना सङ्कट विशेषमा छौँ। कोरोना सङ्कट विशेष अन्तर्गत रहेर हामीले विशेष गरी गलकुट नगर क्षेत्रभित्रको तयारी गलकुट नगरपालिकाले पछिल्लो समय गरिरहेको अभ्यासको बारेमा कुराकानी गर्नेछौँ। यति बेला हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्नका लागि गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विका हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। तुलसा, तपाईँलाई कार्यक्रम कोरोना सङ्कट विशेषमा हार्दिक स्वागत छ। विशेष गरेर गलकुट नगरपालिका क्षेत्रभित्रका विभिन्न पसल व्यवसायहरू जुन खालको अत्यावश्यक सामग्रीहरू बिक्री वितरण गरिरहेका छन् ती पसलहरूको अनुगमन रेखदेखको पाटोको हिसाबले पनि गलकुट नगरपालिकाले अनुगमन गरिरहेको जनाएको छ। अहिले गलकुट नगर क्षेत्रभित्रका सबै क्षेत्रमा अनुगमन भएको हो
गलकुट नगरपालिकाको। विशेष गरेर हामी वडा समिति मार्फत वडा अध्यक्षहरू मार्फत त्यो भइराखेको छ।
यो अनुगमन त हुन्छ, अनुगमन पश्चात थप कानुनी कारवाहीको हिसाबले अगाडि बढ्छ कि बढ्दैन भन्ने मेरो जिज्ञासा। गलकुट नगर क्षेत्रभित्र पनि कालोबजारी केही केही वस्तुमा सुरुवात भएको छ, सबै हिसाबले नभए पनि आम मानिसलाई खाद्यान्न आपूर्ति गर्ने अन्य सहज रूपमा आपूर्ति गर्ने विषयमा नगरपालिकाले जुन खालको एउटा अभियान सञ्चालन गरेको छ त्यो प्रभावकारी बनिरहँदाखेरि कालोबजारी नियन्त्रणतर्फ खासै ध्यान नपुगेको हो कि भन्ने पनि लाग्दछ नि सर।
होइन सर, हामी यसमा अब नियन्त्रणको हामी अनुगमनको पाठमा छौँ, अनि त्यसपछि त्यस्तो कालोबजारी भयो भनेर त्यस्तो गुनासो पनि आइसकेको अवस्था छैन। त्यो गुनासो आएर हामी त्यस्तो भेटाएको खण्डमा हामी कारवाहीको प्रक्रिया तत्कालै अगाडि बढाउने हामी त्यो तयारीमा पनि छौँ।
हामीले केही दिन अगाडिदेखि नै कार्यक्रम कोरोना सङ्कट विशेषमा गलकुट नगर क्षेत्रभित्र भइरहेका तयारी प्रयासहरूको बारेमा पनि कुराकानी गरिरहेका छौँ। गलकुट नगरपालिकाले कल्याणकारी कोषको स्थापना गरेको छ र कल्याणकारी कोषमा गलकुट बहुद्देशीय सहकारी संस्थाले 50,000 र गलकुट नगरपालिका वडा नम्बर 9 वडाध्यक्षले 5,000 जम्मा गर्ने घोषणा गर्नुभएको थियो, चेक नै हस्तान्तरण गरेको पनि हामीले समाचार पायौँ। यद्यपि अहिलेसम्म त्यो कोषमा कति रकम जम्मा भयो भन्ने कुनै जानकारी आएको छैन, अहिलेसम्मको जम्मा भएको रकमको जानकारी छ यहाँलाई?
अहिलेसम्म त्यो कोषमा हामीले आग्रह गरे अनुसार अरू जम्मा त भएको छैन, तर अब हुने क्रममा के छ भने हाम्रो जनप्रतिनिधि हाम्रो नगर प्रमुख र उपप्रमुखले पनि जम्मा गर्ने भन्ने कुरो पनि छ, अनि त्यो कर्मचारीहरूको तर्फबाट अधिकृतको कर्मचारीले 7 अनि सहायक स्तरको कर्मचारीले 3 जम्मा गर्ने भन्ने कुरो पनि छ। त्यो जम्मा गर्ने तयारीमा छौँ, अनि त्यसपछि नगरपालिकाको त्यो नगर प्रमुख दैवी पर्व उद्धार कोष खाता सञ्चालन छ हाम्रो, त्योबाट पनि खर्च लेख्न मिल्ने भएको हुनाले त्यसमा पनि 20 जति जम्मा गरिसकेको अवस्था छ। नगरपालिकाले कहिले जम्मा गरेको छ यो चाहिँ अत्यावश्यक यो विपत्तिको बेलामा चाहिन सक्छ भनेर त्यो 20 पनि छ। त्यसले गर्दाखेरि हामी अपिल पनि गरिरहेका छौँ, त्यो अपिल गरेसँगै अब त्यो हाम्रो के नगरपालिकाको नियमित प्रक्रिया अनुसार त्यो सहयोगहरू पनि जुट्दैछ।
अहिलेसम्म गलकुट नगरपालिकाबाट
पनि 10 रुपियाँ प्रदेश सरकारबाट पनि घोषणा गरेको छ, अब एक दुई दिनमा त्यो पनि निकासा प्राप्त हुने अवस्थामा
केन्द्र सरकारबाट त्यो व्यवस्थापनको हिसाबले सहजीकरण भएको छ अथवा कल्याणकारी कोषमा राहत सामग्री खाद्यान्न सामग्री उपलब्ध गराउनको लागि बजेट आइसकेको अवस्था हो?
सङ्घीय सरकारबाट त त्यो छैन, प्रदेश सरकारबाट 10 भयो, सङ्घीय सरकारबाट छैन सर अहिलेसम्म बजेट भनेर।
विशेष गरेर सामुदायिक रेडियो गलकुट एफएम सुनेर बसिरहनुभएका तमाम श्रोताले अझ बढी ध्यान के मानेमा केन्द्रित गर्नुभएको छ पछिल्लो समयमा स्वास्थ्य उपचारका हिसाबले जुन खालको सहजीकरण गर्नु पर्थ्यो त्यो स्थानीय सरकारबाट पनि हुन सकिरहेको छैन भन्ने जिज्ञासा छ, निजी क्षेत्रबाट पनि त्यो खालको सहजीकरण भएन भन्ने खालको गुनासो हामी बिचमा आइरहेको छ। अझ बढी राहतका कुराहरू, राहत एकद्वार प्रणाली भनियो, एकद्वार प्रणाली लागू नभएको हो गलकुट नगर क्षेत्रभित्र?
एकद्वार प्रणाली चाहिँ हामी सूचना मार्फत पनि गरियो, वडासित समन्वय वडामा वितरण गर्ने, वडाभन्दा बाहिरबाट वितरण गर्न नदिनुहोस् भनेर हामी प्रत्येक वडा अध्यक्षलाई निर्देशन पनि गऱ्यौँ, सूचना पनि गरेका छौँ होइन। त्यो हिसाबले गर्दाखेरि राहत वितरण अलिकति एकद्वार प्रणाली मार्फत मात्रै भएको छ, तर अर्को के भयो भने राहत वितरण अलिकति के भयो भने हाम्रो यो मापदण्ड अनुसारको भन्दा राहत पाइसकेपछि हाम्रो सामाजिक आर्थिक बनावट अनुसार पनि होला, हाम्रो सोचाइ पनि त्यो अनुसार भयो, सबैले पाउनुपर्छ भन्ने अलिकति विवादित भएको हो कि भन्ने महसुस गरिरहेको छ कुनै ठाउँमा, तर त्यस्तो बाहिरबाट गएको छैन एकदार प्रणाली मार्फत।
जुन खालको विभिन्न सामाजिक सङ्घ संस्थाहरूले पनि खाद्यान्न लगायतका सामग्रीहरू हस्तान्तरण गरिरहनु भएको छ त्यो नगरपालिका मार्फतबाट जानकारी लिएर अनुमति अनुसार त्यो खालको वितरण भएको अथवा उहाँहरूले वितरण गरिसकेपछि नगरपालिकालाई जानकारी बनाइएको छ त्यसबारेमा?
होइन, त्यसको लागि त हामी प्रत्येक वडा अध्यक्षहरूलाई भनिरहेका छौँ त्यो त्यो त्यसरी वितरण गरेन भने, अनि दोहोरो तरिकाले वितरण गर्न पनि हुँदैन, त्यो जुन व्यक्ति संस्थाहरूले दिनुभएको छ नि उहाँहरूसित समन्वय गरेर मात्रै गर्नुहोस् भनेर उहाँहरूले पनि भन्ने गरेका छौँ। त्यसले गर्दा यो दोहोरो चाहिँ भएको छैन सर, हामीले वितरण गर्ने जस्तो व्यक्तिले वितरण गरेछ भने ती पहिले पाइसकेको व्यक्तिलाई हामीले
गोलाबाट अथवा नेवारबाट वितरण गरेर कार्यक्रममा सहभागी नभएर हामी यो निर्देशन पनि गरिसकेका छौँ।
यो अहिलेको सन्दर्भमा विशेष गरेर लकडाउनलाई प्रभावकारी बनाइरहेको सन्दर्भमा राहत वितरण वास्तविक राहत पाउने व्यक्तिले पाए अथवा राहत दिने व्यक्तिले चाहिँ राहत पाएको अवस्था छ यो तथ्याङ्कको हिसाबले?
यो तथ्याङ्क हेर्दाखेरि हाम्रो गलगरमा राहत अलिकति विपन्न गरिब मान्छेले चाहिँ पाउनु पर्ने हो त्यो त्यो नभएर अलिक बाहिर गयो कि जस्तो पनि महसुस भएको छ। तर जसमा लाग्यो यो त्यस्तो वितरणमुखी त भएको छैन कि र अलिकति हामी नियन्त्रण यो कार्यक्रमै त्यस्तो खालको कार्यक्रम हो कि भन्ने महसुस चाहिँ एउटा भएको हो होइन। त्यसले गर्दाखेरि यो राहतलाई चाहिँ अझै प्रभावकारी ढङ्गले अब यो त हामी सुरुको चरणमा छौँ। अझै यो लकडाउन मिलाइ गरेर दुई तिन महिना चार महिना गयो भने त त्यसलाई अझै त्यो कार्यक्रम बढाउने एकचोटि मात्रै उनीहरूले दोस्रो चरणको कार्यक्रम पनि बढाउनु पर्ने हुनसक्छ। त्यसले गर्दा अलिकति सोचेर विचार गरेर मात्रै वितरण गर्नुपर्ने जस्तो अवस्था हामीले महसुस गरेर
यो वडा समिति मार्फत राहत वितरण गरिएको छ। राहत वितरणका हिसाबले खाद्यान्न सामग्री उपलब्ध गराइएको छ। कतिपय सन्दर्भमा तस्विर खिच्नका लागि भए पनि होम क्वारेन्टाइनको अवज्ञा गरिएको अथवा राहत वितरणका लागि अलिक बढी भिडभाड भएको देखिन्छ। राहत वितरण पनि घर घरमै पुगेर सहज हिसाबले त्यस्तो खालको भिडभाड नगरिकन राहत वितरण गर्ने भन्ने थियो। तर राहत वितरण एकै ठाउँमा जम्मा गरेर धेरै हुलमुलका साथ राहत वितरण गर्दा त त्यो होम क्वारेन्टाइनको कुरा गरिरहनु, लकडाउनको कुरा गरिरहनु, यो त आफै जनप्रति भित्र अथवा स्थानीय सरकारको वरिपरि पनि अवज्ञा भयो नि होइन र
यो कुनै कुनै सञ्चार माध्यममा देखेको छ त्यो पनि हो। तर हामीले निर्देशन चाहिँ के गरेका छौँ भने अब सकेसम्म भिड नियन्त्रण गरेर वितरण गर्ने अनि त्यसरी सकेसम्म त्यो प्रत्येक ग्राहकलाई कुपन मार्फत व्यस्त गर्ने भनेको हाम्रो। तर गलकोटमा जहाँलाई त्यही अनुसार गर्नुभएको छ जस्तो महसुस चाहिँ मैले गरेको छु। त्यो गलकोटमा त्यस्तो फोटो खोजेको भिडभाडको अवस्था चाहिँ मैले देखेको त छैन सँगलाई। तर त्यस्तो भएर छ भने त्यो हामी नियन्त्रण गर्छौँ खालि।
सङ्घीय सरकारले हिजो मात्रै सङ्घका सभासद देवेन्द्र पौडेलले घोषणा गर्नुभएको छ हामीले केही आवश्यक मात्रामा केही अपुग छ तर पनि आवश्यक मात्रामा सुरक्षा सामग्रीहरू उपलब्ध गराएका छौँ स्थानीय पालिकाहरूमा भन्नुभएको छ। गलकुट नगरपालिका क्षेत्रभित्र स्वास्थ्य कर्मीका लागि आवश्यक सुरक्षा सामग्री कति सेट आइपुगेको यहाँलाई जानकारी छ?
हाम्रो देवेन्द्र हाम्रो सांसद देवेन्द्र पौडेलले घटिया स्वास्थ्य चौकीमा तिन खान पिपी चाहिँ उहाँले दिनुभएको छ भन्ने मैले सुनेको है। त्यो चाहिँ तिन खान दिनुभएको छ। अरू सामानगिरी चाहिँ हामी नगरपालिकाकै तर्फबाट पिपी चाहिँ प्रत्येक स्वास्थ्य चौकीमा एक एकवटा पठाएको छौँ। हरिजोर प्राथमिक स्वास्थ्य केन्द्रमा चारवटा अनि सेनिटाइजर मास्कहरू सबैसँग किनेर छ। अनि यो हाम्रो डिजिटल थर्मोमिटरहरू पनि के अरे पर्याप्त मात्रामा खरिद गरेर पठाइसकेका छौँ। अनि चाहिने अरू आवश्यक औषधीहरू पनि तत्काल खरिद गरेको हो। तर सबभन्दा समस्या हाम्रो के भएको छ भन्दाखेरि हजुरले पहिला पनि भन्नुभयो नि बिरामीहरूको अलिकति उपचार पाउन नसकेको भन्ने कुरा। त्यसपछि स्वास्थ्य कर्मीहरू पनि सबै अन्यमा भएको हिसाबले हाम्रो जुन मुख्य एउटा त्यो थर्मल गन छ नि त्यो जोडनात्मक थर्मोमिटर त्यो पाउन चाहिँ अहिले देशभरि नै पाउनु नसक्ने अवस्था छ। हामी धेरै ठाउँमा बुझ्यौँ त्यो पनि एक दुई दिनमा ल्याउन सक्ने स्थिति हो कि जस्तो देखिया छ। त्यो भयो भने अलि सहज होला जस्तो छ।
सहज हिसाबले स्वास्थ्य सेवा प्रदान गर्नका लागि थर्मल गन अहिलेको अति नै आवश्यक बनेको छ। भाइरल ज्वरो हो कि होइन भन्ने कुरा पनि डिजिटल थर्मोमिटरबाट जानकारी नपाउने त्यस्तो खालको अवस्था त्यस्तो खालको समस्याको वातावरण सिर्जना भइरहँदाखेरि अब यो थर्मल गन एक दुई दिनभित्र आइपुग्छ अथवा आइपुग्ने सम्भावना मात्रै रहन्छ खास के छ यो भित्र गलकुट नगरपालिकाले स्थानीय सरकारले त्यो खालको पहल सहजीकरण गरिरहँदाखेरि अवस्था के पाउनु भएको छ?
यो चाहिँ अब हामी धेरै ठाउँमा सम्पर्क गरियो बुझियो पनि तर यो अब मुलुकै त्यस्तो अवस्था होला। अब अहिले के अरे सामान्य अवस्था भयो यो के अरे अकस्मात सृजना भएको भएर तत्काल विदेशबाट पनि आइ नसकेको भएर होला त्यसले गर्दा अलिकति समस्या भएको छ। तर आउँछ जहाँसम्म लाग्छ अब अहिले हाम्रो स्वास्थ्य शाखाको संयोजकले भनेअनुसार त्यो एक दुई दिनमा आउँछ कि जस्तो नै मैले महसुस गरेको छु होइन ठ्याक्कै आउँछ नै भनेर त्यसले सुनिश्चित गर्न चाहिँ अलिक गाह्रो चाहिँ सबैलाई।
यो सन्दर्भमा अब हामी करिब करिब चैतको अन्तिम समयमा पनि आइपुगेका छौँ। यो समयका हिसाबले पनि वर्षात सुरु हुने समय पनि करिब करिब देखिएको छ। गत वर्षकै कुरा गर्ने हो भने पनि वैशाख एक गते भीषण वर्षा हुँदा बाढीका कारण गलकुट नगरपालिकाका विभिन्न वडाहरूमा ठुलो क्षति भएको थियो। यो हिसाबले अब विपद व्यवस्थापनको तर्फ पनि हाम्रो नगरपालिका अथवा स्थानीय सरकारले ध्यान केन्द्रित गर्नुपर्ने छ, अर्कोतर्फ लकडाउन गरिएको छ, यो महामारीबाट पनि मान्छेलाई सचेत बनाउनु पर्ने अवस्था छ। यो अवस्थामा यो दुवै खालको विपद व्यवस्थापनमा भनौँ, यो घटनालाई सहजीकरण गर्नका लागि, लकडाउनलाई थप प्रभावकारी बनाउनका लागि स्थानीय सरकारले अब कस्ता खालका अभियानहरू अगाडि बढाउँछ?
हजुरले क्वेसन अनुसार गर्दाखेरि अब विपद व्यवस्थापनको कुरा हामी अहिले पनि छलफलमै छौँ। यो नगरपालिकाको मेयर सर, हाम्रो वडाले चाहिँ पनि अनुसार दुई चारवटा वडा सचिव त्यो विपद व्यवस्थापन हाम्रो अहिले त्यो हतियामै बन्दै गरेको छ नि सर। यो पुल त्यो पुलको सजगले गर्दाखेरि तत्काल पानी पर्ने भने त्यसले बजारमा जोखिम पर्नेछ भनेर त्यसलाई तत्काल हटाउने भन्ने एउटा त्यो निर्णय पनि भर्खर हुँदैछ होइन। अनि त्यसपछि सबभन्दा अब हाम्रो विपद व्यवस्थापनको लागि त के हो भने विशेष गरेर सचेतनामूलक कार्यक्रमै सञ्चालन गर्नुपर्ने एउटा त्यो छ। अब नागरिकहरूले सकेसम्म असुरक्षित ठाउँमा हिँडुल गर्न, त्यसपछि अब त्यो सुरक्षित हिसाबले बसोबास गर्नको लागि उहाँलाई त्यसै ठाउँमा बस्ने भनेर प्रचार गर्ने, सूचना गर्ने र उहाँलाई सजग गराउने एउटा त्यो रह्यो। र यो लकडाउनलाई परोपकारी रूपमा कार्यान्वयन गर्न हामी अस्तिको सुरक्षा अधिकारीले गरेको अनुसार त्यो भाषै भएन भनेर परोपकारी अनुभवको पार्ट एउटा छ। अनि अर्को यसमा हामी सवारी साधनहरू पनि अब पास दिने क्रममा पनि उद्योग वाणिज्यसँगसित समन्वय गरेर दिन मिल्ने हो कि होइन, अनि प्रहरीहरूसँग पनि समन्वय गरेर त्यो वितरण गर्ने गरेका छौँ। र अब यो समय लम्बिनै जाने हो कि फेरि अझै थपिँदै जाने हो कि भन्ने समस्या छ। अब त्यो भई के अरे लम्बिँदै गयो भने अब त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा अनि थप छलफल गरेर
हुन्छ। हामी कुराकानीको अन्तिम चरणमा छौँ। आम रेडियो गलकोट सुनेर बसिरहनुभएका श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
विशेष गरी हामी यो मुलुक यो सङ्कटको घडीमा यो चलिरहेको अवस्थामा लकडाउनले हामी थुप्रै गलकोटवासी नागरिकहरूमा समस्याहरू पनि सिर्जना भएको छ। ती समस्याहरूबाट नाटिकन जुन सुरक्षाका उपायहरू छन् थुप्रै सञ्चार माध्यमहरूबाट बोलिरहेको छन्, ती सञ्चार माध्यमहरू हाम्रो यो अहिले लोकप्रिय यो मोबाइलको रिङ ब्याकमा पनि छ, यी सुनेर सरसफाइमा ध्यान दिउँ अनि हाम्रो घरदेखि बाहिर ननिस्केर सुरक्षित रूपमा मास्क लगाउने हाम्रो बानी व्यवहारहरू परिवर्तन गरेर हामी सुरक्षित रहन सक्यौँ भने हामी पनि सुरक्षित रहन्छौँ, अनि त्यसपछि गएर हाम्रो परिवार हाम्रो समाजलाई सुरक्षित राखेर यो राष्ट्रको यो महान सङ्कट महासङ्कटबाट राष्ट्रलाई जोगाउने अभियानमा सब सहयोग पुग्नेछ।
हुन्छ, समय र संवादको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। विशेष गरेर कार्यक्रम कोरोना संकट विशेषमा हामीले गलकुट नगरपालिकाका प्रशासकीय अधिकारी तुलबहादुर विकसँग कुराकानी गरेका थियौँ। गलकुट नगरपालिकाले गरिरहेको तयारीका बारेमा कुराकानी गरेका थियौँ। यो कुराकानीसँगै हामी कार्यक्रमको अन्तिम चरणमा पनि छौँ। यदि तपाईँले पनि त्यस्तो खालको तयारी गरिरहनु भएको छ, कोरोना भाइरस COVID-19 बढ्दो संक्रमण न्यूनीकरणको लागि तपाईँको ठाउँमा के कस्ता अभियानहरू सञ्चालन गरिरहनु भएको छ र तपाईँले अप्नाएको उपाय के छ, त्यसबारे पनि तपाईँले आफ्नो अनुभवहरू आदान प्रदान गर्न चाहनुहुन्छ भने 0684 12 43 40 तपाईँ फोन गर्न सक्नुहुन्छ। तपाईँको अनुभवलाई हामीले रेडियो मार्फत सिधै श्रोता समक्ष पुर्याउने तयारी गर्नेछौँ। यसबीचमा म विश्वभरको तथ्याङ्कलाई कार्यक्रममा स्थान दिन चाहन्छु। कोरोना भाइरस COVID-19 कारण विश्वको तथ्याङ्कलाई हेर्ने हो भने मृत्यु हुनेको सङ्ख्या 83,090 पुगेको छ। निकै भयावह रूपमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। सङ्क्रमितको सङ्ख्या 14,46,992 पुगेको छ भने निको भएर घर फर्किनेहरूको सङ्ख्या पनि उल्लेख्य छ, 3,08,684 अहिलेसम्म निको भएको जानकारी पाएको छ। त्यस सँगसँगै नेपालभित्रको परीक्षण हेर्ने हो भने जम्मा परीक्षण 2,122 भएको छ, जसमध्ये सङ्क्रमित अहिलेसम्म 9 निको भएको सङ्ख्या 1 रहेको छ। बागलुङ जिल्लामा 2 कोरोना भाइरस संक्रमित व्यक्ति हुनुहुन्छ। यो हिसाबले पनि हामी सचेत बन्नु र सावधानी अपनाउनुको हामीसँग विकल्प छैन। कोरोना भाइरस लागिसकेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु बुद्धिमानी हुन्छ, तसर्थ सचेत भन्दै सावधानी अपनाउनु पर्ने हुन्छ। कार्यक्रम कोरोना भाइरस कोरोना सङ्कट विशेषमा हामीले COVID-19 रोगको प्रकृतिका हिसाबले आम मानिस सचेत बन्न कस्तो खालको तयारी अपनाइरहेका छन् भन्ने बारेमा हामीले कुराकानी गरिरहेका छौँ। विशेष गरेर गलकुट नगरपालिकाले पनि सम्भावित प्राकृतिक विपत्ति र यो महामारीको श्रृङ्खला छ जुन कोरोना भाइरसकै कारण महामारीको रूप लिइरहेको छ, महामारी नियन्त्रणका लागि स्थानीय सरकारले कस्तो खालको कार्यक्रमहरू अगाडि बढाउनका लागि बढाउँदा बढीभन्दा बढी प्रभावकारी हुन्छ भन्ने विषयमा भर्खर मात्रै पनि नगरपालिकामा बैठक सञ्चालन भइरहेको पनि गलकुट नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिनुभएको थियो। यो हिसाबले पनि तपाईँ हामी सचेत बन्नु र सावधानी अपनाउनु बाहेक कोरोनासँग लड्न अब सकिने अवस्था छैन, तसर्थ सबैभन्दा पहिला आफू सचेत बन्ने नियमित रूपमा साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, सकेसम्म घरबाट बाहिर नजाने, घरमै बस्ने, सुरक्षित हिसाबले दूरी कायम गरेर बस्यो भने कोरोना भाइरससँग लड्न सकिन्छ र पौष्टिक जनित खाद्य पदार्थहरू खान थाल्यौँ अथवा फलफुलहरूको सेवन गर्यौँ भने हाम्रो रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। तसर्थ कोरोना भाइरस COVID-19 को संक्रमण तपाईँ हामीमा देखा पर्दैन। सबैभन्दा पहिला सावधानी अप्नाउने हो। सावधानी अप्नाइसके पश्चात मात्रै हामी सुरक्षित रहन सक्छौँ, अन्यथा राम राम भन्नुको विकल्प हामीसँग रहँदैन। यसैबीचमा राहत र खाद्य सामग्रीहरू प्रदान गरिरहनु भएको छ। जसले सहकार्य र समन्वय गरेर स्थानीय सरकार मातहतबाट एकद्वार प्रणालीबाट राहत वितरण गर्नुभएको छ, वास्तविक प्रभावितलाई राहत उपलब्ध गराउनु भएको छ, तपाईँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ। रेडियो गलगुडको तर्फबाट यद्यपि राहतको नाममा घर बाहिर निस्किनका लागि अथवा घुम्नका लागि राहत वितरण भनेर जसले हेरिरहनु भएको छ, कृपया तपाईँ सचेत बन्नै पर्ने हुन्छ। तपाईँले राहत बाँडिरहँदाखेरि राहतको नाममा राहत दिने व्यक्तिलाई राहत दिन पुग्नु भएको छ, तसर्थ राहत पाउने मानिसलाई कति असहज अवस्था सिर्जना भयो होला, त्यसतर्फ तपाईँको ध्यान केन्द्रित बन्नै पर्ने हुन्छ। त्यस सँगसँगै आम मानिस राहत सामग्री लिनका लागि भन्दा पनि आफ्नो पेट पाल्नका लागि तपाईँ हामी बीचमा अहिले पनि सहकार्य समन्वयका हिसाबले अप्ठ्यारो मानिरहेको सन्दर्भ छ। मानिसले मानिस बीच अप्ठ्यारो मान्ने सन्दर्भ कोरोना भाइरसकै कारण सिर्जना भइरहेको यो परिप्रेक्ष्यमा तपाईँ हामीले प्रभावितलाई सहयोग गरौँ, प्रभावितलाई मर्कामा पार्ने अथवा अप्ठ्यारो स्थिति सिर्जना गर्ने, राहत लिने व्यक्तिलाई राहत लिन नसक्ने बनाउन तपाईँ हामी अगाडि बढ्नुको कुनै औचित्य छैन। तसर्थ प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउने र राहत वितरणलाई बढीभन्दा बढी प्रभावकारी बनाउँदै स्थानीय सरकारसँग साझेदारी गर्ने र स्थानीय सरकारले जुन खालको मापदण्ड निर्धारण गरेको छ त्यो मापदण्डलाई आत्मसात गर्दै अगाडि जानुपर्छ भन्ने यो भनाइसहित कार्यक्रम कोरोना सङ्कट विशेषको हामी अन्त्यमा छौँ। कार्यक्रमप्रति कुनै सुझाव सल्लाह र प्रतिक्रिया भए galgudfm@gmail.com इमेल गरी सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ। यदि दिनसम्म रेडियो सुनेर साथ दिने श्रोता तपाईँप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। प्रविधिमा रहेर साथ दिने मित्र निराजन बगालेप्रति विशेष आभार व्यक्त गर्दै आजको कार्यक्रम कोरोना सङ्कट विशेषबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। जाँदाजाँदै कोरोना भाइरस COVID-19 नयाँ प्रकृतिको नयाँ प्रजातिको भाइरस हो, यसबाट बच्न सचेत बन्नु र सावधानी अप्नाउनु बाहेक कुनै विकल्प छैन। त्यसैले तपाईँ सम्पूर्णमा यो आग्रह गर्न चाहन्छु, सचेत बनौ, सावधानी अप्नाऊ।